تقلید بنیادی طور پر جڑ ہے، دین کی اساس ہے، یعنی جو عمارت ہم دینداری کے نام پر کھڑی کرنا چاہتے ہیں اس عمارت کی بنیادی جو روٹس ہیں اسے آپ تقلید کے ساتھ تشبیہ دے سکتے ہیں۔ تو ہم تقلید کو ایک سیکوینس کے ساتھ آپ کے ساتھ شیئر کریں گے۔ تقلید کے سب سے پہلے معنی، تقلید کے ایک رائج معنی ہے اور ایک لغوی معنی ہے۔ لغوی معنی کہتے ہیں، قلادہ کہتے ہیں اس پٹے کو جو نشانی کے طور پر کسی جانور کی گردن میں ڈالا جاتا ہے، اور تقلید کہا جاتا ہے کہ یہ اب یہ کہیں گمے گا نہیں، اس کے اوپر ایک سمٹم، ایک انڈیکیٹر رہے گا تاکہ اس کا مالک اسے ڈھونڈ سکے۔ لیکن شریعت کی اصطلاح میں تقلید سے مراد کسی صاحب علم شخص کی پیروی ہے، کسی صاحب علم شخص کی پیروی ہے۔ مثال کے طور پر جیسے ہی ہم مدرسے میں آتے ہیں تو تھوڑا سا چار حرف سیکھتے ہیں، اور بعض اوقات ہم سے پوچھا جاتا ہے فقہی سوال، ہم کسی سے پوچھتے ہیں اور سامنے والا پلٹ کر پوچھتا ہے آپ کس کی تقلید کرتے ہیں۔ مثال کے طور پر جیسے غسل جمعہ کا ایک مسئلہ، بہت ہی کامن سا مسئلہ، ہر فرائیڈے پیش آنے والا مسئلہ، جیسے ہی جمعے کے غسل کی بات آتی ہے تو ایک سوال کھڑا ہوتا ہے کہ اگر ہم نے ٹائم پیریڈ کے اندر غسل جمعہ کو انجام دے دیا تو کیا اس غسل جمعہ کو انجام دینے کے بعد ہمیں الگ سے وضو کی ضرورت ہے یا نہیں؟ تو جنہوں نے آغاز سیستانی کی تقلید والے ہیں، اوبویسلی انہیں اس غسل جمعہ کے ساتھ وضو کی ضرورت نہیں ہے، لیکن جو رہبر معظم کی تقلید میں انہیں اس وضو کے ساتھ غسل کرنا پڑے گا۔ تو تقلید، بہرحال الحمدللہ دیندار لوگ اس چیز کو سمجھتے ہیں کہ تقلید کیے بغیر آپ اپنا فقہی مسئلہ معلوم نہیں کر سکتے۔ جیسے آپ کے پاس کریڈٹ کارڈ تو ہے، لیکن جب تک آپ کے پاس اس کا کوڈ نہیں ہے آپ اس کریڈٹ کارڈ میں سے کسی چیز کو اویل نہیں کر سکتے۔ اب پھر دوسرا سوال ہے کہ تقلید کیوں کی جائے، تقلید کیوں کی جائے؟ میں آپ سے سوال کرتی ہوں پلٹ کر، اگر مجھ سے کوئی پوچھتا ہے کہ دین کے معاملات میں تقلید کیوں کی جائے، میں آپ سے پلٹ کر پوچھتی ہوں، دنیا میں کون سا ایسا معاملہ ہے جو بغیر تقلید کے کیا جاتا ہے؟ دیکھیں، ایک سوال ہم سے کیا گیا، دین کے معاملات میں تقلید کیوں کرے؟ مثلا میں آغا سیستانی کو، یا مثلا اگر گزشتہ فقہا کی بات کی جائے تو کوئی شخص آغا خوئی کو یا مرحوم امام خمینی کو کیوں فالو کرے؟ میں اس شخص سے پوچھتی ہوں پلٹ کر، دنیا میں آپ کس معاملے میں تقلید نہیں کرتے؟ خواتین کا مجمع ہے، خواتین سے ریلیٹڈ دو تین مثالیں شیئر کروں گی، اور مثالوں کے بغیر ہم اس طرح سے فقہی مسائل کو آبویسلی پڑھا بھی نہیں سکتے۔ آپ نے پہلی مرتبہ روٹی بنانا سیکھی ہوگی، آپ نے، میں نے، ہم میں سے سب نے، میرا نہیں خیال اتنے ہم ابھی پھوہڑ ہو گئے ہیں کہ خدا نخواستہ ہم روٹی پکانے کے لیے کوکنگ وتھ فائزہ کو یوٹیوب پر سرچ کریں اور پھر اس سے جا کر پوچھیں۔ ہم نے اس معاملے میں یا والدہ کی تقلید کی، دیکھا وہ کس طرح سے، حتیٰ اگر آپ کبھی کسی بیٹی کو روٹی بناتا دیکھیں تو آپ کو اندازہ ہو جائے کہ اماں بھی اسی طرح سے خشکا لیتی ہیں، اور اماں بھی اسی طرح سے پیڑا بناتی ہیں، اماں بھی اسی سٹائل سے بیلتی ہیں۔ حتیٰ یہ ایک جزی سا مسئلہ جو گھر گھر میں آلموسٹ روزانہ پیش آتا ہے، بہت ساری خواتین ایسی ہیں جو بیلن کے ساتھ روٹی کو بیلتی ہیں، لیکن بہت ساری خواتین ابھی بھی ٹیکنیکلی ایسی ہیں جو بغیر بیلن کے روٹی بیل کر ہاتھ سے توے پر ڈال دیتی ہیں۔ جو بیلن سے بیلتا ہے وہ اپنی بیلنے والی ماں کی تقلید کرتا ہے، اور جو ہاتھوں سے اسے پھیلا دیتا ہے وہ اسی شخص کی، یعنی ہو سکتا ہے اس کی والدہ بھی اسی طرح سے بناتی ہو۔ تو ہم تو ایک روٹی بنانا بہت جو ایک جزی سا مسئلہ ہے، روز آئے دن کا پیش آنے والا مسئلہ ہے، اور شاید ہماری پریکٹیکل ماں گھرداری کا پہلا قدم سمجھتی ہے بیٹی کے لیے، تو ہم اس کے اندر تقلید کرتے ہیں۔ آپ نے روٹی پکانا سیکھا یا نہیں سیکھا؟ جواب دیں، سیکھا۔ کسی سے سیکھا، مثلا پھوپھی سے سیکھا، بعض گھروں میں جو ہاں جوائنٹ فیملی سسٹم ہیں، پھوپھیاں پکاتی ہیں، انہیں پکاتا ہوا دیکھ لیا، بڑی بہنیں پکاتی ہیں، بعض اوقات ایسا نا آخری نمبر ہے، اب والدہ نہیں پکاتی، عرصے سے ریٹائر ہو گئی ہیں کوکنگ سے، یا ایٹ لیسٹ روٹی نہیں بناتی، صرف سالن بنا دیتی ہیں، بڑی بہنوں سے سیکھا، والدہ سے سیکھا، کسی سے سیکھا، آپ اسے تقلید نہیں کہیں گی تو کیا کہیں گی؟ ٹھیک، یہ پہلا مرحلہ۔ دوسری چیز، ہم بچیاں، یعنی یہ آپ لوگوں نے الحمدللہ مکھنے اور شہلاز اوور لیپ کی ہوئی ہیں، یہ خود ایک آرٹ ہے، مکھنا پہننا آرٹ نہیں ہے، شیلا کو اوور لیپ کرنا ایک آرٹ ہے۔ مجھے یاد ہے حج کے موقع پر ایک خاتون نے حجاب کرنے کا قصد کر لیا، اور ہمارے مولانا صاحب کی تقریروں سے وہ تھوڑا ڈر گئی، تو بڑے پیار سے آ کر کمرے میں کہنے کی، جیسے یہ تم یہ لپیٹتے نا، تم لوگ، میرے ساتھ ایک روم میٹ تھی، اسی طرح سے مجھے لپیٹنا سکھا دو، میں جب لپیٹتی ہوں تھوڑی دیر بعد منہ پر آ جاتا ہے۔ تو ہم نے انہیں بیسک ایک دو ٹیکنیک سکھائی کہ کس طرح سے شیلاس کو، اسکارف کو مینٹین رکھا جاتا ہے۔ नॉर्मली बहुत सारे लोग यहाँ पर पिन लगाते हैं, कुछ लोग इस पिन को घुमाकर यहाँ ले जाते हैं और कुछ बच्चियाँ तो इतनी पिने लगा लेती हैं कि पिछले साल में किसी प्राइज डिस्ट्रीब्यूशन में एक बच्ची से जैसे ही हक करने के लिए उसे इनाम देते हुए आगे बढ़ी, मैंने गिना उसकी स्कार्फ पर तकरीबन 5 पिने लगी हुई है। मैंने कहा बेटा बस आपको हग ही कर सकती हूँ, प्यार नहीं कर सकती, इसलिए कि ये जो पिने आपकी लगी हुई है ना नक्शे अमन का खदशा है, ऐसा ना आपके स्कार्फ से मेरे मुंह में मुंतकिल हो जाए। तो हम तो छोटी छोटी चीजों में तकलीफ करने वाले लोग हैं, हम छोटी छोटी चीजों में फॉलो करने वाले लोग हैं। तो जब हम दुनिया के हर मामले के अंदर तकलीफ करते हैं और हमसे तकलीफ करवाई जाती है, हम कपड़े उस तरह से पहनते हैं जैसे हम किसी को पहने हुए पसंद करते हैं, रोटी बनाने की मैंने आपकी खिदमत में मिसाल दे दी, स्काफ या शैला लेने की मैंने आपकी खिदमत में मिसाल दे दी, हम तकलीफ किए बगैर रहते ही कहाँ हैं, हम दुनिया के किस मामले में तकलीफ नहीं करते, इल्ला ये कि हम खुद इन्वेंटर हों, हम खुद मुजिद हों, नहीं हम मुजिद नहीं हैं, हम पहिया दूसरों ने इजाद किया, हम उनकी इजाद से फायदा उठाते हैं। बस दीन के मामले में भी सेम यही इशू है, हम तकलीफ करते हैं ताकि हमारे आमाल के अंदर एक परफेक्शन टच आ जाए, बेहतरीन आमाल को अंजाम दे, और इसके लिए हमारे सामने एक रोल मॉडल होना चाहिए जो हमें बताए इस तरह से करोगे तो सही है, इस तरह से करोगे तो अमल सही नहीं रहेगा। बस हम दुनिया और दीन दोनों के एतबार से मोहताज हैं, हम दुनिया के मामलात में भी करते हैं और बहरहाल आखरत के मामलात में तो इसकी सेंसिटिविटी ऑटोमेटिकली बढ़ जाती है। अब यहां पर एक सवाल, तीसरा इशू है कि कुरान हदीस और अक्ल से साबित किया जाए कि तकलीद क्यों जरूरी है। नॉर्मली कुरान की जब बात आती है तो हमारे पास जो हमारे स्कॉलर्स हैं और जब वो तकलीद के मौजू पर बहस उठाते हैं, सबसे ज्यादा जो आयत पढ़ी जाती है वो सूरह तौबा की एक मारूफ आयत है, फलौला नफरा मिन कुल्ल फिरकतिन ताइफतुन लियतफक्कहू फिद्दीन, के लोगों में से एक गिरोह, कम्युनिटीज में से एक गिरोह, मसलन कुछ अफराद क्यों खड़े नहीं होते, ताकि वो दीन में तफक्कुह करें और जब पलटें तो अपने कौम के लोगों को डराएं। सूरह मुबारक तौबा की ये मारूफ आयत है और ये नॉर्मली रिकमेंड की जाती है तकलीद के बाब में। हालांकि तकलीद के बाब में एक और प्यारी आयत भी है जो बहुत ज्यादा इस्तेमाल की जा सकती है और होनी भी चाहिए, उसका इस्तेमाल भी होना चाहिए। वो कुरान का एक बेसिक फार्मूला है जिसमें परवरदिगार आलम कहता है कि फस अलू अहल जिक्र इन कुंतुम ला तालमून, तुम अहले जिक्र से पूछो जब तुम नहीं जानते। हम अगर एक एडमिशन लेना चाहते हैं किसी कॉलेज में, फर्ज करें कोई बच्ची है, मसलन इंटर कर लिया अल्हम्दुलिल्लाह, अच्छे नंबर आ गए, मेडिकल में आगे बढ़ना चाहती है, तो क्या आपके ख्याल में वो उठती है और उठकर जाकर जहां सींग समाए उस कॉलेज में घुस जाती है? नहीं, हम अपने सर्कल में ढूंढते हैं ऐसे लोगों को जो डॉक्टर कर चुके हैं, जो डॉक्टरेट की डिग्री ले चुके हैं। अब हम लोगों से जाकर पूछते हैं कि आप अपना ओपिनियन दें, आपके ख्याल में कराची में कौन सा मेडिकल कॉलेज अच्छा है, और इसी तरह से हम हर तीसरे जानने वाले डॉक्टर के पास जाते हैं जिसकी राय हमें ज्यादा मुहकम लगती है, ज्यादा बेहतर लगती है, हम उसकी बात को मान लेते हैं, हमारे पास पैसे आ जाएं। दूसरी मिसाल इसी फसल वाला जिक्र इन कुंतुम अल्लाह तआलमून, इसका दायरा इतना वसी है, यानी हम जिस चीज के बारे में नहीं जानते हम अहले जिक्र से सवाल, अहले इल्म से सवाल करना चाहते हैं। मैं दूसरी मिसाल आपको बहुत आसान से प्रैक्टिकल दूं, आपके पास सेविंग आ जाए, एक ऑप्शन नंबर टू आपका प्राइस बॉन्ड निकल आए, जिनके पास है वो आमीन कहें, निकल आए इंशाल्लाह आपका निकल आए, आप जारतों पर जाए, आप हज करें और आप खुल के जो मर्जी आपका दिल चाहे जायज अखराजात में पैसा खर्च करें। अगर खवातीन में से किसी एक खातून का वो जो बड़े वाले बम्पर प्राइस वाले बॉन्ड्स होते हैं जिसमें करोड़ों या लाखों में निकलता है, अगर आप में से किसी का 20 लाख रुपए का प्राइस बॉन्ड निकल आए तो वो पहली तरजीह किस चीज को देगा? देखिए वो जज्बाती बातें बगलागर रूहानी के नहीं, फर्ज करें हमने ज्यारत के लिए उसमें से हमारा लाख रुपया खर्च हो गया, 19 फिर बच गया, चले हज कर लिया, फर्ज करें हमने हज और चारधाम मासूमीन 5 लाख रुपए में हमने काम खत्म कर दिया, 15 लाख रुपए के लिए हमारी पहली सोच ये होगी हम इसे इन्वेस्ट कर दें, ये अभी 15 है हमेशा 15 नहीं रहेगा। अच्छा फर्ज करें आपका 20 लाख का बॉन्ड निकला, आपने कहा हज उधर से आई आवाज ज्यारत, आपने सारा कुछ कर लिया, आपके 5 लाख रुपए खर्च हो गए, आपने 4 कपड़े भी बनवा लिए, ऐसी बात नहीं है, खवातीन अगर ज्यारत के लिए पैसे निकाल दें तो पहले ये सोचिए कि आप पहन कर जाएंगे और कैसे गॉर्जियस लगेंगे, लेकिन अभी आपके पास 15 लाख रुपया बच गया है, ठीक है। अब इस 15 लाख रुपए के लिए एक नॉर्मल माशरे के अंदर रहने वाला متدین دیندار نارمل سینس کا آدمی اس کی کیا پرائیورٹی ہوگی؟ اس 15 لاکھ کو خرچ کر کے بہا دے یا اس 15 لاکھ کو ایسی جگہ پر رکھے جہاں سے اسے مہینے کے 10-15 ہزار روپے بھی ملتے رہے اور چیز کی اصل قیمت بھی بڑھتی جائے؟ عقل مند کون ہے؟ جو اس کو ٹھکان اچھے طریقے سے انویسٹ کرے گا. دیکھیں جو اچھے طریقے سے انویسٹ کرے گا آپ اسے عقل کہیں گی. میں آپ کو آج میرے پاس 2016 کے اینڈ میں اگر 15 لاکھ روپے ہیں اور میرے 2025 تک کچھ بھی نہ بچے تو آپ کہیں گے یہ بیوقوف خاتون, اگر آپ نے پہلے انویسٹ کروا دیے ہوتے تو آج آپ دو ہاتھ دو پیر لے کر بیٹھی نہیں ہوتی. اچھا اب یہ 15 لاکھ روپے کی انویسٹمنٹ کے لیے آپ کس کے پاس جائیں گی؟ آپ کے گھر میں ماسی آتی ہے, بہت سو کے گھر میں, ضروری نہیں ہر گھر میں کام کرنے کے لیے ماسی آتی ہو. اگر آپ کے پاس 15 لاکھ روپے بچ گئے آپ کے بورڈ میں سے, آپ ماسی سے پوچھیں گی کہ ماسی تم بتاؤ, وہ ماسیوں کے نام ہوتے ہیں نا, رقیہ, صفیہ, اللہ وسائی, زینت, زینب ٹائپ کے, تم بتاؤ میں 15 لاکھ روپے کا کیا کروں؟ کیوں؟ وہ بیچاری سامنے ایک فیمیل عورت ہے, آپ کو ہو سکتا ہے ہر 7 گھروں میں پھرتی ہیں, وہ بھی ایسی بات تھوڑی ہے. آپ کے خیال میں ان کی معلومات کا معیار کم ہوتا ہے؟ پاکستانی عورتوں کا تو دکھ ہی بڑا ہوتا ہے اگر وہ کوئی ڈیزائنر ڈریس لائے اور صبح ماسی وہی پہن کر آ جائے, کسی اور بازی کا دیا ہوا, یا بی کمپلیکشن, یہ جو 2 نمبر کی مارکیٹ میں فوراً آ جاتے ہیں ہلکی ٹیکسٹائل ملز کی طرف سے. لیکن آپ دیکھیں, ہم کسی ایسے شخص کے پاس جائیں گے اس 15 لاکھ روپے کی انویسٹمنٹ کے لیے جو مارکیٹ کا بندہ ہو. مثلا ہم پہلے پوچھیں گے اسٹاک میں لگائیں, پھر ہم سوچیں گے پرائز بانڈ لے لیں, پھر ہم کسی اسٹیٹ ایجنسی والے سے پوچھیں گے 15 لاکھ روپے میں پلاٹ ملتا ہے ہائی وے پر کوئی ایسا جو آج 15 لاکھ روپے کا ہے لیکن 2025 میں وہ 1 کروڑ روپے کی قیمت بن جائے, کیونکہ جب تھیتر ہائی وے آباد ہونا شروع ہوتے ہیں تو نان کمرشل ایریاز بھی سم ٹائم کمرشل بن جاتے ہیں. تو ہم دنیا کے ہر معاملے میں, اچھا اگر آپ نے پلاٹ خرید لیا اور کل کو آپ کو ذہن کے اندر ایک خیال آئے کہ اس کے اوپر گھر کھڑا کیا جائے, تو جس کے پاس آپ سلون جا کر آئی بروز بنواتی ہیں, اپر لپس بنواتی ہیں اور یہ چہروں پر جو نکھار آتا ہے, ماہ مبارک رمضان میں سیکنڈ لاسٹ رمضان المبارک میں 27 رمضان کی رات میں ایک تقسیمی انعام آتا ہے, کسی نے مجھے کہا دیکھو کتنا نور ہے مدرسے کی بچیوں کے چہروں پر, اسپیشلی جو انعام لے رہی ہیں, اور ماشاءاللہ عبادتوں کا نور ہے. میں نے کہا کس خوش فہمی میں ہیں, یہ وہ رات کے فیشل کا کمال ہے, انہیں پتا تھا کل انہوں نے 2500 بندوں کے درمیان پرائز ڈسٹریبیوشن میں جانا ہے, یہ اعمال کا نور کم ہے, یہ ان پیسوں کا اور ہاتھوں کی مہارت زیادہ ہے جو سلون والے ہمارے اسپیسیفک لوگ آ کر کرتے ہیں. لیکن ہم اپنی سلون والی سے نہیں پوچھیں گے کہ ہم پلاٹ کے اوپر کس طرح سے گھر کھڑا کریں گے. ہر فیلڈ کا ایک ایکسپرٹ ہوتا ہے, ہر فیلڈ کا ایک ایکسپرٹ ہوتا ہے, اور اس میں ہم دنیا کے اندر بہتر سے بہتر کی طرف جاتے ہیں, بہترین کی طرف جاتے. تو بہرحال تقلید کیوں ضروری ہے؟ قرآن کہتا ہے فَسَلُوا اَهْلَ الذِّكْرِ اِن كُنْتُمْ لَا تَعْلَمُونَ, اگر نہیں جانتے اہل ذکر سے سوال کرو. حدیث کے حوالے سے میں 2 حدیثوں کو آپ کے ساتھ شیئر کروں گی کہ تقلید کا کانسیپٹ آج کا بنایا ہوا نہیں ہے. بعض لوگوں کو ایسا لگتا ہے کہ تقلید یہ آخری 100-200 سال میں ایجاد ہوئی, یہ آخری کچھ 100 سال میں صدیوں کی ایجاد ہے. نہیں, پیامبر نے معاذ بن جبل کو جب یمن بھیجا تو بھیجتے وقت کہا کہ اے معاذ, کہیں تم سے کوئی ایسا مسئلہ, مفہوم میں روایت عرض کر رہی ہوں, کوئی ایسا سوال کیا جائے کہ جس کے بارے میں تم سے سوال کیا جائے تو تم کس طرح سے جواب دو گے؟ کہا یا رسول اللہ, قرآن اور حدیث کی روشنی میں. کہا اگر اس معاملے کے اوپر قرآن اور حدیث کی روشنی نہ ہوئی تو. بہرحال بہت دفعہ کچھ ایسے مسائل بھی پیش آتے ہیں جو اس سے پہلے پیش نہیں آئے. انسان زندگی میں وقت کے ساتھ ساتھ بہت ساری ایسی مشکلات میں, بہت سارے ایسے مراحل میں پہنچ جاتا ہے جو اس سے پہلے اس کے ساتھ پیش ہی نہیں آئے ہوئے ہوتے. تو کہا پس میں احتیاط کے ساتھ اجتہاد کروں گا قرآن کے آیات اور آپ کی روایات کی روشنی میں. تو پیامبر نے اپریشیٹ کیا اس اعتبار سے معاذ بن جبل کو کہ ہاں, یعنی اجتہاد کا دروازہ تو اس وقت بھی کھلا تھا جب پیامبر زندہ تھے, جب پیامبر کے بعد ابھی 12 ائمہ کا سلسلہ باقی تھا, یا اگر پیامبر کے بعد کی اگر آپ بحث کرنا چاہیں تو 6ٹے امام کا زمانہ جو سب سے زیادہ صلی اللہ محمد, 6ٹے امام کا زمانہ جب عبان بن تغلب ہیں اور امام عبان بن تغلب سے کہتے ہیں افتی للناس, لوگوں کے لیے فتویٰ دو, میں پسند کرتا ہوں تمہارے جیسے. اچھا یہ تمہارے جیسے سب سے اہم چیز ہے, تمہارے جیسے ایک خاص کیلیبر ہے, وہ لوگ جو اس قابل ہیں کہ دوسرے لوگ ان سے اپنا دین لیں. हम दीन लेने के मामले में कभी कभी ऐसे हो जाते हैं जैसे हम हैं ही नहीं, हमारी कोई शऊर नहीं है, हमारे पास कोई सेंसेस काम नहीं करती। आगे मोहम्मद तकी फलसफी ने कूदक के अंदर एक बहुत प्यारी रिवायत को अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम से नकल किया है। मौला कुरान की आयत की तफसीर करते हैं जिसमें परवरदिगार कहते हैं फल जनजुरिल इंसान व ला तामी, इंसान को देखना चाहिए वो क्या खा रहा है। मौला इस आयत को जाहिरी एतबार से जब तफसीर करते हैं, जाहिरी आयत तो ऐसा लगता है हम खाना खाते वक्त देखें क्या खा रहे हैं, खैर ये खुद एक मुफस्सल मौजू है कि हम हलाल खा रहे हैं हराम खा रहे हैं। अभी आजकल हम जहाँ दोस्तों के साथ मिलते हैं शादियों की बात करते हैं, शादियां चल भी बड़ी जोर शोर से रही हैं, सवा दो महीने दिल पर पत्थर रख के जब बैठे रहते ना उम्मत, जिधर देखो मैं कहती हूँ ईट उठाओ शादी का कार्ड निकल आता है, और ठंडा करने में फिर उसमें से बिस्मिल्लाह निकालो इंशाल्लाह निकालो इस सब कुछ लिख देते हैं लोग कार्ड के ऊपर बेतहाशा। अब तो हदीसें लिखने का मिजाज हो गया है कार्डों पर, कुछ अरसे बाद मुझे लगता है पूरे पूरे खुतबे लिखना शुरू कर देंगे लोग। आपके ख्याल में कोई पढ़ता होगा इतने गौर से? अगर वो शादी का कार्ड एक दावत तबलीग टाइप की चीज़ बन जाए कोई पढ़ता होगा उसको? पता है कुछ एक आसान हल क्या होता है, हम जैसे लोग निशानी के तौर पर इस्तेमाल करते हैं, कहीं दूर के मदरसों में रिक्शे में जा रहे थे और बड़ी गर्मी लगती है तो उससे हवा देते हैं और कहते हैं अच्छे वक्त में देखा तौजी में रख लिया था, अब गर्मी में काम ही आ रहा है ना पंखे की जगह, तो ऐसी सिचुएशन। लेकिन बहरहाल हम मिसाल के तौर पर अब चूंकि ये शादियों का सीजन चल रहा है और हम शादी में पहुंच जाते हैं, शादियों में हम सिर्फ अहले तशी के नहीं जाते, हम अहले सुन्नत के यहाँ भी शादियों में जाते हैं। शादियों में सर्दी तो आई नहीं, विंटर वेकेशन चल रही हैं बच्चों की, लेकिन एक बहुत ही फेवरेट किस्म की डिश और बड़ी लोगों के अंदर नंबर कमाने वाली है फिश। लोग लपकते हैं क्योंकि वो घर में मुर्गी खाकर इतना बेजार हो गए होते हैं कि उन्हें मुर्गी के अलावा कोई और चीज़ नजर आती है तो वो खुशी से खाते हैं ये सोचे बगैर कि इस मछली को खाना जायज़ है या जायज़ नहीं है। ये खुद एक अच्छा मुफस्सल मौजू है कि हम ये जो खाने पीने बाहर भी चले जाते हैं, रेस्टोरेंट्स में चले जाते हैं, बहुत सारी जगहों खाने पीने की मयसर हैं, लेकिन मौला यहाँ पर ज़ाहरी खुराक की बात नहीं कर रहे। मौला नहीं कह रहे कि फल जनजुरिल इंसान ला तामी से मुराद क्या है जो तुम खा रहे हो। मौला कहते हैं कि मुझे ताज्जुब है, मफहूम रिवायत है अमीरुल मोमिनीन मेरे अल्फाज के अंदर, मौला फरमाते हैं मुझे ताज्जुब है उस शख्स पर कि जो तारीखी में खाना खाता है तो चराग जला लेता है। उस जमाने में जारी बात है, अब भी खैर कैंडल लाइट डिनर का मजा करवा दिया कि एसी वालों ने लोड शेडिंग के जरिए, लेकिन पुराना जमाना है बिजली का तसव्वुर नहीं है, लोग शमा जलाते हैं खाने के लिए कि क्या खा रहे हैं। कहा ये चरागे अक्ल को नूर ईमान के साथ मुनव्वर क्यों नहीं करते ताकि देखे अपने दीन को कहां से ले रहे हैं, दीन से कहां से ले रहे हैं। जब तकलीद की हम बहस करते हैं और फिर एक बहस खड़ी हो जाती है कि आबान बिन तगलब जैसा शख्स, मिसाल के तौर पर शाह अब्दुल अजीम हसनी जैसी शख्सियात, खानदान पैगंबर की शख्सियात, गैर खानदान पैगंबर की शख्सियात, जुरारा जैसे लोग, मुआविया इब्ने अम्मार जैसे लोग, अबा बसीर मुरादी असदी जैसे लोग, मोहम्मद इब्ने मुस्लिम जैसे लोग जिन्होंने आइम्मा अथार की अहादीस को आगे फैलाया और दीन को लोगों तक पहुँचाया, इनका एक मैार था। इनका मैार कैसा था? मिसाल के तौर पर आप उन खतूत को देखें जो ग्यारहवें इमाम ने नायबीन अरबा में से किसी के लिए लिखा है, और एक जुमला का है, कहा जो ये दे समझो मैंने दिया, जो ये कहे समझो मैंने कहा, जिस चीज से ये रोको समझे मैंने रोका। तो एक मयार था बहरहाल कुरान की रूह से और हदीसें इस चीज की तरफ। हदीसों के अंदर मैं आपके साथ सिर्फ दो रिवायतों को शेयर करूंगी जो रिवायतें तकलीद की फजीलत और अहमियत को बयान करती हैं। एक सलवात पढ़े मोहम्मद वाले मोहम्मद पर मोहम्मद वाले मोहम्मद वाजिल फरजम। सबसे पहली हदीस है जिसे इमाम जमाना अज्जलल्लाह ताला फरजहु शरीफ से मोहम्मद मोहम्मद वाजिल फरजम जिसे इमाम जमाना से नकल किया जाता है, अलबत्ता ये तौकी है जिसमें इमाम फरमाते हैं कि हम उलमा पर हुज्जत हैं और उलमा तुम पर हुज्जत है। अगर आप इस रिवायत को तफसील से पढ़ना चाहें तो डॉक्टर आबिद हुसैन जैदी साहब की किताब इज्तिहाद और तजलीस तकलीद का तजजिया, उसमें उन्होंने काफ़ी अच्छे तरीके से बनाए हुए अहसन इस मौजू के हक को अदा किया है कि इमाम फरमाते हैं कि ये हमारी तरफ से हुज्जत है। लेकिन ऑब्वियसली जहाँ ये जब यहाँ बात हो रही है तो उन उलमा की बात हो रही है जो उलमा उस मयार पर पूरा उतरते हैं जिसे शरीयत ने क्राइटेरिया قرار دیا ہے. یا گیارہویں امام کا وہ معروف جملہ, اس پہلے والے جملے میں امام فرماتے ہیں کہ فَأَمَّا حَوَادِثِ الْوَاقِعَ, وہ مسئلے جو نئے پیش آتے ہیں ہمارے ہاں, یہ جو ہمارے آج کل کے آئی کیو لیول, اچھا آئی کیو لیول رکھنے والی اسمارٹ جنریشن ہے, بعض اوقات اسے بڑی آسانی سے لگتا ہے کہ ان آیت اللہوں کو کیا پتا ہو. مجھے یاد ہے ایک دفعہ مہندی کا مسئلہ چل رہا تھا اور ٹیٹو بنوانے کا مسئلہ چل رہا تھا, کچھ بچیاں ایسی تھیں جو سلوس چلاتی ہیں, تو بڑی پیار سے انہوں نے کہا ان کو کیا پتا ہو. میں نے کہا ان کو کیا پتا ہو سے مراد آپ نے کیسے کہہ دیا کہ مثلا ناقۂ شیستانی یا رہبر معظم یا یہ جو بزرگان کی فہرستیں ہیں یہ بے خبر ہیں. میں نے کہا ٹیسٹ ٹیوب بیبی سے لے کر کلوننگ تک کے اوپر ان کے فتاوی موجود ہیں, ایسی بات نہیں ہے. حتیٰ اگر آپ کسی ایسے سیارے میں بیٹھ جائیں جو زمین کے گرد گھوم رہے تو آپ کی نماز اور روزے کا کیا حکم ہوگا, اس کے اوپر آپ کے پاس فتاوی موجود ہیں. کون سا ایسا ایشو ہے جس کے اندر شریعت نے آپ کو بند گلی میں کھڑا کیا ہے؟ اوبیسلی کسی میں بھی نہیں. اما حوادث الواقع, جو پیش آنے والے مسائل ہیں, فرجعوا الی روات احادیثنا, تم اس معاملے میں ہماری حدیثوں کو نقل کرنے والے لوگوں کی طرف رجوع کرو. اس زمانے میں مسئلہ کیا تھا؟ اس زمانے میں مجتہدین کا اجتہاد والا مسئلہ تو نہیں تھا, جو راوی تھا وہی عالم اور فقیہ تصور کیا جاتا تھا, جیسے زرارہ جیسے لوگ جن کے پاس 30,000 حدیثیں امام صادق سے یاد تھیں زبانی. تو بہرحال حدیثوں کے اندر یا گیارہویں امام کا وہ معروف جملہ وَأَمَّا مِنَ الْفُقَحَائِ, جو فقہا میں سے سائنًا لِنَفْسِهِ محافظًا لِدِينِهِ مُطِيعٌ لِأَمْرِ مولا مُخَالِفًا لِهَوَاهُ وَلِلْعَوَامِ أَنْ يُقَلِّدُوهُ, وسائل الشیعہ کی روایت شیخ العاملی علیہ الرحمٰن نے نقل کی کہ فقہا میں سے, سارے فقیہوں کی تقلید کی بھی بحث نہیں کر رہے امام حسن عسکری, امام فرماتے فقہا میں سے جو پہلی صفت جسے اپنے نفس کا کنٹرول آتا ہے, عدالت کی جب بحث آپ انشاءاللہ آگے بڑھیں گی جب مجتہد کی شرائط کو پڑھیں گی آپ کو احساس ہوگا خود مجتہد بننے کے لیے کن پاپڑوں کو بیلنا پڑتا ہے, جس کی پہلی اور بنیادی ترین اساسی ترین شرطوں میں سے ایک ہے عدالت. اور عدالت کی ڈیفینیشن کو اس طرح ہمارے فقہا لکھتے ہیں, عدالت وہ شخص جو کبیرہ کو انجام نہ دے اور صغیرہ کو رپیٹ نہ کرے, یعنی ایسا شخص ہے جو جھوٹ سے, جو تہمت سے, جو مثلا بدگمانی سے, جو غیبت سے, جو سود خوری سے, جو پوری لسٹ ہے, یہ سارے کام نہیں کرتا. سائنا لنفس سے ہی امام آگے بڑھتے ہیں, مخالفا لہوا ہو, جو ہماری ہوائے نفس ہے. ہوائے نفس کی آسان مثال ابھی میں نے لاسٹ سیٹرڈے کو مدرسے کی بچیوں کو سمجھاتے ہوئے کہا کہ جہاں جہاں لفظ ہوا آ جاتا ہے نا تو بچے سمجھتے ہیں ہوا و ہوس کی بات کر رہے ہیں. نہیں, ہوا سے مراد ہماری اندر کی خواہش. اور اس کی سب سے آسان اور سب سے پریکٹیکل مثال میں آپ کو دوں, ہمارے پاس زندگی میں بہت سارے ایسے موقع آتے ہیں کہ ہمارے درمیان ہمارے سامنے ٹائی آ جاتی ہے, ہم یا یہ کام کریں یا یہ کام کریں. یہ کام وہ ہے جو مولا کہتا ہے. مولا کہتے سے مراد یہاں آئمہ نہیں, اللہ ہے ہمارا رب, ہمارا پالنے والا کہتا ہے یہ کام کرو. نفس کہتا ہے یہ کام چھوڑ دو. مثال دوں یا بغیر مثال کے سمجھ جائیں گے؟ مثال دوں, ٹھیک ہے. مجھے پتہ ہے ہمارے نیو کمرز بیٹھے ہیں, آپ شام کو گھر جائیں گی آلموسٹ تھک جائیں گی, اور میرے درس کے بعد تو جاتی ہوئی دو پیناڈول بھی لیتی ہوئی جائیے گا, ٹھیک ہے. آپ پہنچی گھر میں تھکی ہوئی ہیں, بہت سارے لوگ جو دور سے آتے ہیں تھوڑا سا کنوینس راستے میں ٹریفک ملے گی, گھر پہنچنے کی تھوڑی دیر بعد مغرب کی اذان شروع ہو جائے گی. اللہ کیا چاہتا ہے؟ نماز کو اول وقت. آغا بیعزت بڑی پیاری مثال دیا کرتے تھے, کہتے تھے اول وقت کی نماز لیمو شیرین کی طرح ہے. لیمو شیرین کا ترجمہ مجھے آج تک کسی نے پرفیکٹ اردو میں نہیں کر کے دیا. وہ جو گرین کلر کا ایک ہوتا ہے نا جسے کھاتے ہیں چوس چوس کے بڑے, گرین کلر کا ہوتا ہے, موسمی نہیں ہوتا بٹ اسے کچھ کہا جاتا ہے. ہاں ہم میٹھا, ہم لوگ تو پنجابی میٹھا کہتے ہیں, ٹھیک ہے. اچھا اس کو آپ تھوڑی دیر کاٹ کے رکھ دیں پھر کھانے کے قابل. ہم جب کسی کے لیے اولن تو ہم کاٹتے نہیں ہیں ان فروٹس میں سے نہیں جو سرو کیا جاتا ہے. فرض کریں سوئے اتفاق سے میں آپ کے گھر گئی, آپ کے گھر وہی دو پڑے ہوئے تھے, آپ کاٹ دیں گے تو کہیں گے وارن اس کو چوس لے اس سے پہلے کہ یہ کھانے کے قابل نہ رہے. آغا بیعزت کہتے ہیں نماز کی مثال لیمو شیرین کسی ہے, کاٹ دو فوراً چوس لو, اگر اسے چھوڑ دیا تو پھر اس کی تلخی مزے کی. کہا نماز کو جتنا لیٹ کرتے رہو اول وقت رضوان ہے, آخر وقت صرف ذمہ داری کی ادائیگی ہے. اللہ کہتے ہیں حیا علی الصلاۃ حیا علی الفلاح, اللہ کے بہا پر مؤذن کہتا ہے, دل کیا کہہ رہے, تھوڑی دیر کمر سیدھی کر لو, چائے کا ایک کپ ہو جائے, تھوڑا سا فریش ہو جائے, یہ کر لیں یہ کر لیں. اور ہمارے پاس ہمیشہ ٹو ڈو لسٹ عورتوں کے پاس کچھ زیادہ ہی موجود ہو تو خواب میں بھی سوچی رہتی ہیں क्या क्या करना है, कहाँ जाना है, और बड़ी खुश रहती हैं शादियों के सीजन में इस बात पर भी कि रात को खाना पकाने का झंझट नहीं है। ठीक है, अब हमारे पास दो टाइयां हो गई, हमने किस बात को लिया? इंसाफ वाली बात करिएगा। देखिए अब जज्बाती बातें करने से आराम, एक्सीलेंट। हमने सोचा कि नहीं जाएगा एक कप पीने, अभी अजान नमाज कजा थोड़ी हो रही है, ये तो उन लोगों की बातें हैं ना जो खुदा खासा नमाज को खजा कर देते हैं। मैं जब भी कभी बच्चों को प्यार से कहूँ ना मसलन नमाज, तो कहते हैं आपको तो पता ही नहीं, बहुत सारे लोगों के तो बच्चे पढ़ते ही नहीं हैं। मैंने कहा मुझे ऐसे बच्चों से कोई सरोकार नहीं है, लेकिन मुखालिफन लिहवा हो, हमारी हवाए नफ्स हमें हर उल्टे काम की तरफ लेकर जाती है। मिसाल के तौर पर मैं आपको एक दूसरी मिसाल दूँ और आगे चली जाऊँ किस मुश्तहिद की तकलीद करेंगे हवाले से। कहीं बैठे हुए महफिल जमी हुई है, और हमेशा महफिल में दो तरह के लोग होते हैं। कुछ ऐसे लोग होते हैं जो हमेशा बदमजा बातें करते हैं, नरगिसियत का शिकार, वो किसी और को बोलने की इजाजत होती है। ऐसी सहेलियां ना हमारी पट 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 बोली जाती है, थकती क्यों नहीं है, जुबान क्यों नहीं थकती तुम्हारी, और वो उनकी सारी बातों का लुबे लुबा भी थे कि वो सुपर हीरो वूमेन है और वो आसमानी मखलूक हैं, मैंने तो अपने शौहर को भी ट्रेन कर दिया, मेरे तो बच्चे भी आसमानी मखलूक हैं, मैं तो पूरे ससुराल को मुट्ठी में रखा हुआ है, कोई मेरी मर्जी के बगैर परिंदा पर नहीं मारता। और ऐसी औरतों की मैं पास बैठ के हम क्या महसूस करते हैं, मजा आता है, एक अजीब सी वहशत होने लग जाती है कि बीवी आपकी नरगिसियत का शिकार, बातें खत्म होंगी। अच्छा इसके बरस कुछ ऐसे होते हैं जहां हम फुल टाइम चिल कर रहे होते हैं, मजा आ रहा होता है, कुछ सहेलियां ऐसी होती हैं चटपटी, उन्हें बहुत सारे लतीफे याद रहते हैं। हम दो तरह के लोगों के पास कभी भी बैठना पसंद नहीं करते, एक वो शख्स जो बहुत मैं करता रहता है बकरी की तरह, ठीक है, और एक वो जो हमेशा रोना सुनाता है आपको, मैं बड़ी मजलूम, मैं नहीं हूं, मिसाल दे रही हूं। और हम मैंने एक अलकाई में पहले भी मिसाल दी थी, हमारी एक दोस्त थी माजी में, वो उनके पास हमेशा कोई ना कोई दर्द की स्टोरी रहती थी और बड़ी सीवियर तरीके से सुनाती थी। हमने उनका नाम भाभी दर्दनाक रखा हुआ था, इसलिए कि उनकी कमर में दर्द ऐसा कभी दुनिया में किसी को नहीं हुआ होगा, उनके पैरों में दर्द ऐसा दुनिया में कभी किसी को नहीं हुआ होगा, कोई जंग का अपाहिज और माजूर ऐसा नहीं होगा जैसी वो होती थी। और हर जगह पहुंची थी, मस्जिद में सबसे लेट उठती थी, सबसे पहले जाती थी और मुसलसल रोना रोती थी। तो हम कहते थे यार कभी तुम्हारे पास बैठे तुम्हारे यास ना पढ़ो, ऐसे लोगों के पास बैठ के मजा नहीं आता। कैसे लोगों के पास बैठ के मजा आता है, जो सुनते भी और सुनाते भी, हंसते भी और हंसाते भी, और फिर इसी दौरान अजान हो जाए तो बात खत्म। अब हमने खुद तय कर दिया। अब यहां पर कहते हैं नहीं, मुखालिफन लिहवा हो, इसे मुखालिफत करनी आती है, और सिर्फ मुखालिफत नहीं करता, ये अपने मौला के अमर का मुती है। इसकी टू डू लिस्ट लोगों को देखकर नहीं चलती, इसकी टू डू लिस्ट अल्लाह को देखकर चलती है। जिस तरह से वो ज़ाहिरन डॉक्टर आबिद हुसैन जैदी साहब ने एक बड़ी प्यारी मिसाल दी है कि पुराने जमाने के मुअद्दब बच्चे कैसे होते थे। आप कहीं गए हैं, ईद का मौका है, कभी ऐसा होता हम किसी के फातिहा भी पढ़ने जाते हैं तो वो एक एनवलप के अंदर कड़कता हुआ एक नोट डालकर बच्चे को पकड़ा रहे होते थे। आजकल के बच्चे तो खैर पकड़ लेते हैं, गाड़ी में उसे हवा देते हैं अपने आप को और कहते हैं आप दोनों को तो नहीं मिला, मुझे मिल गया ये नोट। लेकिन पुराने जमाने में जैसे वो कोई बच्चे की तरफ नोट बढ़ाता था, बच्चा माँ बाप को दिखता था, इधर से सिग्नल आएंगे तो इधर से हाथ बढ़ेगा। खैर वो जनरेशन अब खत्म हो गई, ऐसे ऐसे बुढ़ापे की तरफ जा रही है, लेकिन जिस तरह से वो बच्चा हत्ता हराइज था, 40 से अब सब जानते हैं, आप लोग न्यू कमर हैं, सारे तो न्यू कमर नहीं हैं। हम देखते थे मसलन फर्ज करें कोल्ड ड्रिंक रखी है, अम्मी को देख रहे हैं, गले में कांटे चुभ रहे हैं, अम्मी इशारा कर दे हम उठा ले और पी ले। लेकिन ऐसा मोमिन ऐसा है, वो हर अमर में देखते हैं खुदा की रिजाइयत है या नहीं है। फरमाते हैं ऐसे शख्स की फलील अवाम अंजुकल्लेदुहु, कमाल के इसमें तीनों हमारे मतलूबा लफ्ज हैं। पहला लफ्ज फुकहा, दूसरा लफ्ज फलील अवाम, अवाम तीसरा कॉर्नर, और अंजुकल्लेदुहु उसकी तकलीद करें। और अकल भी इस चीज का इनकार नहीं करती। हम 10 जगह पर, आप यहाँ से कराची निकले, आजकल घूमने फिरने के दिन हैं, विंटर वेकेशन चल रहे हैं, बाद का फैमिलीज मिलके प्लान बनाते हैं, कहीं फार्म हाउस चलते हैं। आप फार्म हाउस पहुंच गए, आपने एक खास डिस्टेंस को तय कर लिया, सवा घंटा डेढ़ घंटा लगा फार्म हाउस पहुंचे। आपने कहा इससे पहले कि हम पानी में जाएं, बस फार्म हाउस ऐसे हैं किनारे पर पानी है या स्विमिंग पूल्स बने हुए हैं, पहले नमाज हो जाए, फिर बाद में नमाज बहुत लेट हो जाएगी। अब आपको एक सवाल खड़ा हो गया, आपकी नमाज पूरी है या कसर? देखिए मैं अभी आपसे फतवा नहीं मांग रही, ये मैं आपसे फतवा नहीं मांग रही, लेकिन मुझे मेरे पास यहाँ पर कोई डेडलाइन हो। अक्ल कहती है ये डेडलाइन होगी तो तुम तय करोगी कि नमाज, बात सूरतों में दोनों पढ़नी पड़ जाती हैं, बात सूरतों में दोनों पढ़नी पड़ जाती हैं। आप नमाज पूरी भी पढ़ते हैं और कसर भी पढ़ते हैं, इसलिए कि बाज़ का कुछ ना कुछ फिक्र एतबार से ऐसा कॉम्प्लिकेशन हो जाता है इंसान के लिए। लेकिन सवाल यह है कि अक्ल कहती है जाओ मुज्तहिद के पास, मुज्तहिद से फतवे को अख़ज़ करो, और ऑब्वियसली फिर आगे बढ़ते हैं सवाल करते हुए कि किस मुज्तहिद की तकलीद करें। अब मैं जो मिसाल देने लगी वो बड़ी नामुनासिब सी है, हो सकता है आप में से किसी को बुरी भी लगे, खैर मैं क्या कर सकती हूँ, मेरे पास इसके अलावा कोई चारा नहीं है। हम जिंदगी में कभी किसी मुश्किल में मुब्तला होते हैं और हमारा सामना किसी अच्छे आदमी से हो जाता है। मिसाल के तौर पर एक छोटी सी प्रैक्टिकल मिसाल दूं, खुदा न खास्ता हमारी दाढ़ में दर्द है और हमें शादी में रात को कोई अच्छी डॉक्टर मिल जाती हैं जो बड़ी महारत रखती हैं, जिनके लोग डेढ़ डेढ़ दो दो महीने पहले अपॉइंटमेंट्स लेते हैं। आप जाकर उस डॉक्टर से जो गायनोकोलॉजिस्ट है कहें कि डॉक्टर साहिबा, फुलां डॉक्टर साहिबा, मेरी दाढ़ में बहुत दर्द है, आपके ख्याल में वो डॉक्टर आपका इलाज करना शुरू कर देगी?
नहीं।
वो फौरन कहेगी ये मेरा काम नहीं। आप डेंटिस्ट के पास जाए। ये मैंने 11 मुहर्रम की मजलिस में करबला मोहल्ला में एक जुमला कहा था, हमारी कराची की बहुत नामवर गायनोकोलॉजिस्ट मजलिस में मौजूद थी। मैंने कहा ये बैठी हुई है, अगर मैं दाढ़ लेकर जाऊंगी ना कभी मेरी दाढ़ में हाथ नहीं डालेंगे, ये फौरन कहेंगी ये मेरा काम नहीं है। अच्छा अगर कोई वहाँ तीसरी पार्टी बैठी हो, कुछ लोग होते ना इंटरप्ट करने वाले, मुदाखलत करने वाले, कूद के कहें आपने MBBS नहीं किया हुआ, स्पेशलाइजेशन की बात तो बाद में आएगी ना, आपने MBBS किया हुआ है, आप एटलीस्ट ये बता दें कि क्या करें क्या नहीं करें, तो बोलेंगे ये मेरी फील्ड नहीं है। दुनिया के अंदर ये बहुत कुछ होता है, आप सुबह में ये बेकार किस्म के मॉर्निंग शोज जो खवातीन देखते हैं, मुझे हैरत है पूरी दुनिया में लेट नाइट शोज मशहूर हैं सिवाय पाकिस्तान के, जहाँ सिर्फ और सिर्फ मॉर्निंग शोज मशहूर हैं, क्योंकि औरतें उस वक्त अपने आप को सल्तनत की बेताज मलका समझती हैं। रिमोट कंट्रोल के लिए ना शौहर है जिसने टॉक शो देखने हैं, ना बच्चे हैं जिन्होंने कार्टून देखने हैं, वो महारानी बन के सोफे पर बैठ के देखती रहती हैं और मासी का इंतजार करती हैं, और जैसे जैसे मासी का टाइम ओवर होता जाता है वैसे वैसे उनका ब्लड प्रेशर लो होता जाता है कि अल्लाह खैर करे आई नहीं अभी तक ये छन्नू, जब आएगी तब इसकी तबीयत साफ की जाएगी। बाज़ वक़्त ऐसे किसी शख्स से बैठे हुए शख्स से पूछा जाता है इस मसले का, तो वो कहता है ये मेरा मसला नहीं है। आपको कभी स्टॉक वाला बंदा किसी दूसरे चीज मामले के अंदर राय नहीं देगा, लेकिन दीन इतना यतीम और मिस्कीन बन गया है कि बाज़ुकात एक जाकिरा उतरती है मेंबर से, कोई उससे फिक्री मसला पूछता है, वो भी जवाब नहीं दे पाती, बीच में कोई और कूद के जवाब दे देता है, और वो भी जवाब देते हैं जो दीन को जानते नहीं है। इसलिए कि हमने हर किसी से दीन को लेना शुरू कर दिया, हमने इमाम अमीरुल मोमिनीन की रिवायत की मुखालिफत की ना, तुम देखो दीन ले कहां से रहे हो, तुम देखो दीन ले कहां से रहे हो। मुझे दुख होता है, मैं बाज़ वक़्त मदारिस की मैनेजमेंट से कंप्लेन भी करती हूं, दुनिया में हर जगह CV सिस्टम है, आपको परखा जाता है, आपको देखा जाता है, आपसे पूछा जाता है कि आपने कहां से पढ़ा, कितना पढ़ा, आपके उस्ताद कौन थे, आपकी डिग्री, आपका कोई कैलेबर है या नहीं है। दीन इतना मिस्कीन हो गया, हमारे कराची में 400 से ज्यादा मदरसे चल रहे, मैं गैर मारूफ मदरसों की बात करी, लोगों ने घरों में मदरसे खोले हुए, आपका बयान अच्छा है, आपको 4 हदीसें और 20 आयतें याद है, आपको कहीं आके मदरसे पढ़ा दे, यानी दीन ऐसा हो गया। मुज्तहिद किस मुज्तहिद की तकलीद करें? हमारे पास अल्हम्दुलिल्लाह हम गनी हैं, ये इश्तिहाद का दरवाजा सिर्फ हमारे दरमियान अल्हम्दुलिल्लाह खुला है, मकातिबे यानी जितने मुसलमानों के मकातिबे फिक्र उनमें एक सिर्फ तशय्यु ऐसा जिसने इश्तिहाद के दरवाजे को खुला रखा है, और इसी वजह से हम अल्हम्दुलिल्लाह गनी रहे हैं। आइम्मा की इमाम की गइबत सुगरा से लेकर आज तक के फेज में देख लें, कोई एक वक्त तशय्यों पर ऐसा नहीं आया कि हमारे पास इमाम की गैर मौजूदगी में वो शख्स ना हो जिसे मर्जे तकलीद कहा जाता है, बल्कि एट अ टाइम दो दो तीन तीन रहे हैं अल्हम्दुलिल्लाह। और बहरहाल फिकाहत के इस बाब के अंदर शेख अंसारी जैसे बुजुर्गवार हैं, बहुत बड़ी बड़ी शख्सियात हैं, खुद यहां पर कहते हैं किस मुज्तहिद की तकलीद की जाए, फरमाते हैं जिस मुज्तहिद की तकलीद की जाए, ये मसला नंबर 2 है, जिसमें फरमाते हैं कि जिस शख्स की तकलीद की जाए जरूरी है कि वो शख्स मर्द हो, औरतों के बस का काम
नहीं है।
अच्छा औरतें भी जज्बाती हो जाती हैं फौरन, वो अमीना दाऊद थी ना जिसने कुछ साल पहले किसी सेंटर में जुमे की नमाज पढ़ा दी थी स्कर्ट पहनकर, और उसके ऊपर बड़े मजेदार कमेंट्स आए थे कि लोग नमाज पढ़ रहे थे या उन्हीं को देख रहे थे, मैंने बाद में इसकी तस्वीरें देखी हैं। लेकिन बहरहाल औरतों को जब कहा जाता है ना वो फकी बन सकती हैं लेकिन उनकी तकलीद नहीं हो सकती, तो उनकी जनाना अना पर चोट लगती है, وہ قاضی نہیں بن سکتی, وہ اور بہت سارے عہدوں پر نہیں بٹھا سکتے. اب میں آپ سے ایک سوال کرنے کی اجازت رکھتی ہوں, یہ عورتیں جن کو بڑا شوق آتا نا ہم مردوں کی برابری کر سکتے ہیں, ان سے دو کام کروا کے دکھائیں. انڈیا میں اور بنگلہ دیش میں سائیکل رکشہ چلتے ہیں, این جی اوز نے بڑا زمین آسمان ایک کیا انسانی حقوق کی خلاف ورزی. آپ کو پتا ہے سائیکل رکشہ کیسا ہوتا ہے, دیکھا ہے کبھی, ہے نا, اندازہ ہو گیا. آپ یہ جو عورتیں بڑی بندی پھرتی ہیں نا آسما جہانگیر ٹائپ کی, کہ نہیں جی انسان عورتیں ہیں مردوں کے برابر ہیں اور یکساں حقوق دیے جائیں, ہم پارلیمنٹ میں جائیں گے, ہم اس کرسی پر بیٹھیں گے, ان سے کہا جائے صرف ایک سال سائیکل رکشہ چلاؤ تو فوراً کہیں گی یہ عورتوں کا کام نہیں ہے. آپ کے خیال میں کر سکتی ہے کتنی وہ جو بگنر ٹائپ کی عورت کیوں نہ ہو اس کے بس کا کام؟ تو ہم نے دنیا کے معاملات میں ایکسیپٹ کر لیا کہ یہ کام میرے بس کا نہیں ہے. دوسری مثال دوں یا ایسے ہی چلے گا؟ دے دوں. جانور ذبح کرنا کر سکتی ہو عورت آپ کے خیال میں؟ ہم جھپکلی مارتے وقت اتنی چیخیں مارتے ہیں, میں تو خیر آج تک جھپکلی بھی نہیں ماری. کاکروچ نہیں, کاکروچ سے نہیں ڈر لگتا, لیکن جن کو چھپکلی سے, دیکھے میں نے ایک دفعہ ایک جری خاتون دیکھی تھی ہمارے مدرسے میں, چوہا آ گیا تھا, انہوں نے اسے پکڑ لیا تھا, پوچھ لیا. اور وہ دن اور آج کا دن میں انہیں ہمیشہ ایوان سلام جرت بھی کرتی ہوں کہ بڑی جری خاتون نے یوں پکڑ لیا اور جا کر باہر پھینک دیا. لیکن انصافاً یہ ہر عورت کے بس کا. آپ کے خیال میں آپ نے اونٹ نہر کرنے کے کلپ دیکھے ہوں گے, بقرعید پر بڑا چلے تھے. میں اور آپ اتنی جرت رکھتے ہیں اونٹ نہر کر سکے اور اس کو ہم ایکسیپٹ کرتے ہیں کہ ہماری زنانہ انا پر بقرعید پہ کیوں ضرب نہیں لگتی کہ ہم کھڑے ہو جائیں اور گھر کے مردوں سے کہ پیچھے ہٹ جاؤ, آج ہم بکرا ذبح کریں گے, ہم گوشت الگ کریں گے, ہم گوشت صاف کر کے پیکٹ بناتے ہیں, سسری بوٹیاں اپنی سائڈ پر رکھ لیتے ہیں اور باقی سب بانٹ دیتے ہیں, یہی ہمارا کام ہے اور جس کا کام اسی کو ساجے. لیکن فرماتے ہیں مرد ہو بالے ہو, آبویسلی بلوغ کی نشانیاں انشاءاللہ آپ آگے پڑھیں گے اور آپ کو آلموسٹ پتا بھی ہوں گی, عاقل ہو, ذی شعور ہو, اس کی عقل اس کی سینسز کام کرتی ہوں, شیعہ اثنا عشری ہو, حلال زادہ ہو, زندہ ہو اور عادل ہو. عادل کی ڈیفینیشن ہم پہلے آپ کے ساتھ شیئر کر چکے. اب جب ہمیں پتہ چل گیا کہ یہ چار پانچ شرائط ہیں اور ان میں سب سے زیادہ اس زمانے میں جو ایک مشکل شرط بنتی ہے وہ ہے عالمیت کی تحقیق. لفظ عالم مشکل لگ رہا ہے, الف عین لام میم, علم لکھتے ہیں نا جیسے ہم علم مبارک, اس کے پہلے آپ ایک الف لگا دیں. علم, علم کے آسان الفاظ میں ترجمہ, سب سے زیادہ علم رکھنے والا, سب سے زیادہ علم رکھنے والا مجتہد فقہا کی اصطلاح میں عالم کہلاتا ہے. جس طرح سے انہوں نے, خود ڈاکٹر صاحب نے بھی بڑی اچھی بحث کی اپنی اس بکلیٹ کے اندر اجتہاد اور تقلید کا تجزیہ, اس کے علاوہ ایک دو کتابیں اور بھی میری نظر سے گزری. عالمیت, جس طرح سے ہم ڈاکٹرز کے اندر جاننا چاہتے ہیں کہ سب سے زیادہ ایکسپرٹ کون ہے. میں پھر دوبارہ ایک مثال دوں گی, یہ اس طرح کی ایک مثال خود ڈاکٹر صاحب نے بھی اپنی کتاب میں دی ہے اور ہمارے اور دو بزرگان نے بھی اپنی کتابوں میں اس کی مثال دی ہے. مثال کے طور پر خدا نخواستہ کسی کی آنکھوں کا پرابلم ہو جائے. میں نے کوئی اور مثال اس لیے نہیں دی کہ بعض چیزوں کی طرف ہم اتنے سینسیٹیو ہوتے بھی نہیں ہیں. آنکھوں کا مسئلہ اتنا سینسیٹیو ہے کہ ہم خود اس کے اندر بہت پھونک پھونک کے قدم رکھتے ہیں. جیسے میں نے لوگوں کو دیکھا حج پہ جانے سے پہلے وہ اپنے مال کو پاک کرنا چاہتے ہیں. سنا ہوگا آپ نے, لوگ آتے ہیں مولویوں کے پاس, وہ میں حج کرنا چاہ رہا ہوں, میں چاہ رہا ہوں میرا پیسہ پاک ہو جائے. نماز کے لیے کیوں نہیں سوچا آپ نے کہ آپ کا پیسہ پاک ہو جائے؟ حج سے پہلے مخارج چیک ہو رہے تھے. ہم کلاس لیتے ہیں, پچھلے سال تو خیر میں نہیں تھی حج کے ایام میں پاکستان میں, لیکن حج سے پہلے ہم کلاس لیتے ہیں, عورتیں آ کر لبیک اللہم لبیک بار بار سب کچھ سناتی ہیں اور بار بار کہتی ہیں باجی صحیح تھا نا, اور امی کی عمر کی عورتیں بھی باجی کہہ جاتی ہیں. ان کی غلط تجوید دکھ دیتی ہے دین کے اعتبار سے, اور ان کا باجی کہہ دینا دکھ دیتا ہے دنیا کے اعتبار سے. 54 ایئرس کی انٹی آپ ہیں اور آرام سے مجھے باجی کہہ دیا آپ نے. لیکن بہرحال ہم کچھ چیزوں کے اوپر سینسیٹیو ہیں, ہماری دنیا کی کچھ چیزیں ایسی جن پر ہم سینسیٹیوٹی دکھاتے ہیں. فزیکلی باڈی کے اندر اگر ہم دیکھنا چاہیں, چھوٹی موٹی تکلیف کو ہم بہت زیادہ اہمیت دینی بھی نہیں چاہیے کہ سر پر سوار کر لے, لیکن آنکھیں ہیں, ہم نے لیزر سرجری کروانی ہے. آپ کے خیال میں ہمارے محلے میں جس نے بھی بورڈ لگایا ہوگا آئی اسپیشلسٹ کا, ہم اس کے پاس چلے جائیں گے؟ ہم کم از کم ایسے ڈاکٹرز کو ڈھونڈیں گے جن کو پتا ہو کہ اچھا ڈاکٹر, اچھا پھر ہم ان لوگوں کے پاس جائیں گے جنہوں نے تازہ تازہ لیزر سرجری کروائی ہے اور ان سے پوچھیں گے کیسا رہا آپ کا ایکسپیرینس, اور وہ سامنے والا کہتے ہیں اس کا تو ہاتھ ہی بڑا سخت تھا, ہم تو لوگ میری آنکھ ابل کے باہر آ جائے گی. ہم ڈر جاتے ہیں نا. ہم دنیا کے معاملات میں ہماری ساری سینسز کام کرتی ہیں. اگر ہم نے ایک آنکھ کی سرجری کروانی ہو, خدا نخواستہ خدا نخواستہ کوئی اور ایسی ٹریٹمنٹ کروانی ہے, ہم چار بندوں کے پاس جاتے ہیں اور ہر کسی سے پوچھتے ہیں کہ آپ بتائیں, حتیٰ ڈاکٹر سے پوچھتے ہیں بھائی آپ کے بیچ کی تھیں اچھی ڈاکٹر ہیں یا نہیں ہیں. سرجری کروانی ہوتی ہے, ہم سب سے پہلا سوال کرتے ہیں ڈاکٹر صاحب کا ہاتھ ہلکا ہے, ٹانگے اتنے, کیونکہ اس وقت تو بے ہوش ہوتے ہیں سب نا, اس وقت تو سن ہوتا ہے, لیکن بعض اوقات بعد میں پتا چلتا ہے ٹانگے بہت ٹائٹ لے لیے گئے, مصیبت کھڑی ہو گئی, نہیں گلٹیاں بن گئیں, یہ ہو گیا وہ ہو گیا. تو ہم دنیا کے معاملات میں جس طرح عالمیت چاہتے ہیں, دنیا کے معاملات میں جس طرح عالمیت چاہتے ہیں پرفیکشنزم کی طرف جاتے ہیں. دو مثالیں چھوٹی چھوٹی سی, اور پھر اب مردہ مشتحد کی تقریر کے حوالے سے کچھ چیزیں آپ کے ساتھ شیئر کروں, لیکن مثال کے طور پر آپ کے پاس دو ٹیلر ہیں, دونوں ہی 400 روپے لیتے ہیں, تو پہلے آپ سوچیں گے 400 روپے والا ٹیلر کہاں ہے, اس وقت 400 روپے سوٹ کے ٹیلر اچھے ٹیلرز نہیں لیتے, وہ بےچارے وہ جو گلیوں میں چھوٹی دکانیں اور کھوکھے ٹائپ کے ہوتے ہیں نا, پھر وہ سوٹ کی بھی شان ایسی ہو جاتی ہے کہ گلے والا پیچ پیچھے لگا دیتے ہیں اور دامن والا آستینوں پر کاٹ کر لگا دیتے ہیں, کہتے ہیں باجی پورا ہی نہیں آ رہا تھا, ہم نے بڑی مشکل سے آستینیں پوری کی. آپ دونوں کے لٹکے ہوئے سوٹ دیکھتے ہیں, عالمیت کا اندازہ لگاتے ہیں, ان کی قابلیت کو دیکھتے ہیں, ہم پرکھتے ہیں نا, ہم سلون جاتے ہیں اور بعض کا سلون, ہر سلون سے ہماری دلہنیں تیار ہو جاتی ہیں, بولے ہیں کیوں, ہم دیکھتے ہیں کون اچھا میک اپ کرے گا. رات کو ہم کسی میک اپ پر تبصرہ کر رہے تھے کسی ذاکرہ کے ساتھ, میں نے کہا کچھ لوگوں نے اتنی کہتی ہیں, کچھ لوگ کیکی میک اپ کرواتے ہیں, دیکھے نا آپ نے, آپ ان کی پرانی تصویریں دیکھیں اور بچے بھی دیکھ کر حیران ہو جاتے ہیں, امی جاب ایسی تھی یہ کیا لگ رہی ہیں, تو پتا چلتا یہ سگنیچر والوں کا کمال ہے, یہ سیبس کا کمال ہے, یہ اس کا کمال ہے, یہ اس کا کمال ہے. اور میں نے کہا اس کا سب سے زیادہ مسئلہ فقہی مسئلہ اس وقت پیش آتا ہے جب سلون سے دلہن فون کر کے پوچھے نماز کیسے پڑھوں, کیونکہ وہ وضو کا ایک ایشو تو چلے آپ نے حل کر لیا, میک اپ کروانے سے پہلے آپ نے وضو کر لیا ہوا تھا, یہ جو آپ نے یہاں پر اتنی بیس لگائی ہے یہ آپ کی کھال کو سجدے گاہ تک جانے دے گی, یوں کرے نا بڑے ناخنوں کے ساتھ تو سمجھ گئی نا, ڈائے دوپٹوں میں جو لہریں ہوتی ہیں نا, یہ اس مومنہ کے چہرے پر آئیں گے. تو جب ہم دنیا کی ہر چیز کے اندر بہتر سے بہترین کی طرف جاتے ہیں, دین آپ سے کہتا ہے تم نے اپنا دین لینا ہے, تمہارے سامنے 9 فقیہ بیٹھے ہیں, 9 کے 9 عادل ہیں, 9 کے 9 مرد ہیں, 9 کے 9 اثنا عشری ہیں, 9 کے 9 مجتہد ہیں, سب کچھ ہیں, اب تم ان 9 میں سے دیکھو کہ زیادہ علم کس کا ہے, اور یہ طے کرنا میرا اور آپ کا کام نہیں. اس پہ باقاعدہ ٹیمیں آلریڈی بیٹھی ہوئی ہیں, وہ ہمیں بتائیں گی کہ ان میں سے سب سے زیادہ عالم کون ہے.
رحمتك يا ارحم الراحمين وصلى الله على محمد وآله.